नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। बुझौं वन्य जन्तुको आनी बानी, घटाउ मानवसँगको द्वन्द र हानी नोक्सानी भन्ने नारासहित अहिले 30 वन्य जन्तु सप्ताह जारी छ। नेपालको भूमि करिब 45% वन, 12% हिमाली खर्क र 5% सिमसार क्षेत्रले उगटेको हुनाले पनि वन्य जन्तुको वास स्थानका लागि उपयुक्त मानिन्छ। अहिले नेपालमा मानव र वन्य जन्तु बीच द्वन्द बढ्दै गएको पाइन्छ। पहाड़ी क्षेत्रमा द्वन्द बढ्नुको प्रमुख कारण मानिसको जनघनत्व घट्दै जानु रहेको छ भने तराई तथा भित्री मधेसमा द्वन्द बढ्नुमा मानव र वन्य जन्तु बीच भू उपयोगको विवाद देखिँदै आएको छ। जैविक मार्ग खण्डीकरण र क्षयीकरण हुँदै गएको अवस्थामा मानिस र वन्य जन्तु बीच द्वन्द बढ़दै गएको देखिन्छ। नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण रहेको छ। यहाँ पाइने वन्य जन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले विक्रम सम्मत 2037 सालदेखि राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले पनि निरन्तर कार्य गर्दै आइरहेको छ। नेपालमा हाल 12 राष्ट्रिय निकुञ्ज, 1 वन्यजन्तु आरक्ष, 1 शिकार आरक्ष र 6 संरक्षण क्षेत्र तथा 13 मध्यवर्ती क्षेत्र रहेका छन्। आजको अन्तरसंवादमा हामी वन्य जन्तु र वन संरक्षणका सन्दर्भमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीसँग कुराकानी गर्दैछौ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद छ यहाँलाई, धन्यवाद।
मन्त्रीज्यू, अहिले वन्य जन्तु सप्ताह चलिरहँदा नेपालमा वन्य जन्तुको अवस्था के कस्तो रहेको छ, वन्य जन्तुको संरक्षणमा हामीले के कस्ता नीति योजनाहरू लागू गरेका छौं, मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हजुर, यहाँले जुन पृष्ठभूमिमा धेरै कुराहरू उल्लेख गरिसक्नु भएको छ र अहिले नेपालमा हाम्रो वन्य जन्तु संरक्षणको हिसाबले वन्य जन्तुहरूको संख्यामा धेरै वृद्धि भएको अवस्था छ र अहिले विशेष गरी यो संख्याहरू वृद्धि भइरहँदा जो संरक्षण क्षेत्रहरू र राष्ट्रिय निकुञ्जहरूमा जुन हिसाबले वन्य जन्तुहरूको उनीहरूलाई सहज र सरल ढङ्गले उनीहरूको वासस्थान र उनीहरूको चरिचरणको जुन एउटा प्राकृतिक उनीहरूलाई जुन एउटा वातावरण सृजना हुनुपर्ने हो त्यो नभइरहेको कारणले कहिलेकाहीँ समस्या सृजना हुने गरेका छन्, त्यो यहाँले अघि पनि भनिसक्नु भएको छ। र अहिले संरक्षणको हिसाबले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गतका राष्ट्रिय निकुञ्जहरूले प्रभावकारी भूमिकाहरू निर्वाह गर्दै आएका छन् र कतिपयका आरक्षण क्षेत्रहरूले पनि त्यही किसिमले आफ्नो सबै प्रक्रियाहरूको माध्यमबाट संरक्षणका कार्यहरू हुँदै आएको छ र वन्य जन्तुहरूलाई जुन हिसाबले सरकारले प्राथमिकताका साथ उनीहरूको सम्पूर्ण व्यवस्थापनको लागि सबै खाले प्रयासहरू गरिरहेको छ र वन जङ्गलको संरक्षणका लागि पनि सरकारले आवश्यक सबै खाले आफ्ना संयन्त्रहरू प्रयोग गरेर त्यसको संरक्षणको प्रक्रिया पनि भइरहेको अवस्था छ अहिलेलाई।
फाटफुट बाहेक पछिल्ला वर्ष वन्यजन्तुको चोरी सिकारी रोकिएको देखिन्छ। विगत पहिलाका वर्षहरूमा धेरै नै चोरी सिकारीका घटनाहरू पनि घटेको सुनिन्थ्यो, पाइन्थ्यो। अहिले अब मानिस र वन्यजन्तु बीच द्वन्द बढ़दै गएको देखिन्छ, चोरी सिकारी नियन्त्रण भएको देखिन्छ, तर विविध कारणले मानिस र वन्यजन्तु बीचको द्वन्द बढ़ेको देखिन्छ। यसै कारण यो सप्ताहको नारा पनि मानिस र वन्यजन्तु बीचको द्वन्द कम गर्ने किसिमको रहेको छ। मानिस र वन्यजन्तु बीच बढ्दै गएको द्वन्द कसरी कम गर्न सकिएला, यो विषयमा मन्त्रालयले के कस्तो पहल कदमी लिएको अवस्था छ, खास गरी मधेस, भित्री मधेस लगायत जहाँ राष्ट्रिय निकुञ्जहरू रहेका छन् त्यस आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मानिस पनि पर्ने गरेका छन् भने कतिपय राजमार्गहरूमा गाडीको ठक्करबाट वन्यजन्तुहरू पनि मर्ने गरेका छन्। यी विविध समस्याहरू रहेका छन्, यसमा मन्त्रालयको पहल कदमीका विषयमा मैले मन्त्रीज्यूलाई जिज्ञासा राखे।
हजुर, यहाँले भन्नुभए जस्तै यो चोरी सिकारीको हिसाबले हेर्दा पहिले को तुलनामा अहिले पछिल्लो समयमा चोरी सिकारी धेरै नियन्त्रण भएको छ। यसमा के रे ती सम्बन्धित कार्यालयका सम्बद्ध कर्मचारीहरूको प्रयास र नेपाली सेनाले जुन हिसाबले संरक्षण क्षेत्रमा उहाँहरूको ठूलो संख्यामा उहाँहरूको परिचालन र उहाँहरूको व्यवस्थापन जो नेपाली सेनाले गर्दै आएको छ, त्यसमा त्यो उहाँहरूको हिसाबले पनि उहाँहरूले खेलेको भूमिका पनि अत्यन्तै प्रशंसनीय छ। नेपाली सेनाले पनि प्रभावकारी आफ्नो उपस्थिति राष्ट्रिय निकुञ्ज र त्यो क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा खेलिरहेको छ र वन्य जन्तु संरक्षण केन्द्रहरू राष्ट्रिय निकुञ्जहरूमा सम्बद्ध कर्मचारीहरू त्यहाँका सम्बद्ध सबैको र स्थानीय समुदायको पनि त्यतिकै महत्वपूर्ण सहयोगले गर्दा यो चोरी सिकारी अहिले धेरैभन्दा धेरै नियन्त्रण भएको अवस्था छ। र अहिले त्यसपछि अहिले पछिल्लो चरणमा यो मानव वन्यजन्तु द्वन्द देखिने गरेको छ। यसमा मुख्य कुरा के छ भन्दा यो वन्यजन्तुहरूको विशेष गरी मैले अघि पनि यहाँलाई भने वासस्थानको समस्या र उनीहरूको चरीचरण र जस्तै उनीहरूको जुन आहारा प्रजातिहरू हो त्यो घाँसे मैदानहरूको व्यवस्थापन अलिकति त्यो जुन हिसाबले भित्र रहनुपर्ने हो त्यो अहिले एकदमै बढ्दै गएको अवस्था र त्यहाँ त्यो आहारा प्रजातिका जीव जन्तुहरू त्यहाँ नपाइने बाहिर बाहिर मात्रै उनीहरू आफ्नो घाँसहरू खोज्दै जाने हिसाबले जो ती ठूला प्रजातिका जीव वन्यजन्तुहरू छन् तिनीहरूले आफ्नो आहारा खोज्दै जाने क्रममा बाहिर यसरी मानव द्वन्द्व हुने गरेको एउटा पाइएको छ भने अहिलेको अध्ययनले। अर्को कुरा स्वयं मानिसहरू पनि जहाँ अब विभिन्न हिसाबले वन जन्ने क्षेत्रमा गएर उहाँहरूले विभिन्न कहिले घाँस दाउराको हिसाबले त्यसपछि विभिन्न अब यस्तै अब विभिन्न खानेकुराहरू खोजी गर्ने क्रममा गएर जाने गर्दा पनि त्यो हिसाबले पनि त्यहाँ द्वन्द भएको अवस्था देखिएको छ। र अब विशेष गरी राष्ट्रिय निकुञ्जहरूमा जहाँ अब हाम्रो सडक राजमार्गहरू छन् त्यहाँ पनि अब कहिलेकाहीँ स्पिडमा सवारी साधन कुदाउँदाखेरि अब त्यहाँ वन्यजन्तुहरू आफ्नै ढङ्गले त्यो वारपार गर्ने क्रममा त्यो कहिलेकाहीँ त्यो घटना पनि हुने गरेको पाइएको छ। त यी सबै कुराहरूलाई हामीले मध्यजनर गर्दै त्यसलाई अब थप अब हुन नदिनका लागि ती प्रयासहरू अगाडि बढाइएको छ र त्यसमा स्पिड अब निकुञ्जभित्र भएका सडकहरूको उसमा अब स्पिडलाई कन्ट्रोल गर्दै जाने र त्यसपछि वन्यजन्तुहरूको ओहोर दोहोर हुने समयमा भरसक सवारी साधनलाई अलिकति व्यवस्थापन गर्दै सवारीको साधनको व्यवस्था गर्ने र अनि मानव वन्यजन्तु द्वन्द्वका लागि जुन समस्या देखिएका छन् त्यसमा जनचेतनाका माध्यमबाट र अन्य अब त्योसँग सम्बन्धित उसका माध्यमबाट त्यो घटना हुन नदिनका लागि अब वन तथा वातावरण मन्त्रालयले धेरै किसिमका पहलहरू गरिरहेको अवस्था छ।
मानव र वन्यजन्तु बीचको द्वन्द्व, सड़क दुर्घटना, चोरी सिकारी, डडेलो, विषादीको प्रयोग, विद्युतीय र काँडे तारमा अल्झेर वा नहरमा खसेर पनि अहिले वन्यजन्तुहरूको मृत्युदर बढ़ेको पाइन्छ। त्यस्तै अन्य विभिन्न कारणहरू पनि रहेका छन्। प्राकृतिक कारणले भन्दा अहिले अप्राकृतिक कारणले वन्यजन्तुहरू मरिरहेका कुराहरू पनि विभिन्न अध्ययन प्रतिवेदनले देखाइरहेको अवस्थामा वन्यजन्तुको संरक्षणमा देखिएका यस्ता समस्याको निवारण चाहिँ कसरी गर्न सकिएला?
हो, अब वन डडेलो पनि एउटा प्रमुख कारण देखिएको छ। जताततै वन डडेलो लाग्ने लगाउने मानव गल्तीका कारणले र कहीँ प्राकृतिक यस्तो कारणले पनि हुने गरेको छ। त्यसलाई न्यूनीकरणका लागि वन मन्त्रालयले सम्पूर्ण सम्बद्ध कार्यालयहरूमा त्यसका आवश्यक कार्यक्रमहरू नै तय गरेको छ। वन डडेलो नियन्त्रणका लागि प्रत्येक राष्ट्रिय निकुञ्जमा फायर लाइन साइट अब व्यवस्थापन गर्नेदेखि लिएर अन्य कार्यक्रमहरू पनि तय गरिएका छन् र स्थानीय अब जनचेतनाका माध्यमबाट सम्बन्धित मध्यवर्ती क्षेत्रका बासिन्दाहरू त्यसै सरकारी कार्यालयहरू नेपाली सेना र सम्बद्ध नेपाल प्रहरी सशस्त्र प्रहरी बल लगायतका सम्पूर्ण उहाँहरूका अब सम्बद्ध कार्यालयहरूले पनि यो कुरामा सपोर्ट गर्दै आउनुभएको छ। र अब विषादी पनि एउटा समस्या देखिएको छ। जस्तै अब मान्छेहरूले आफूमाथि भएको अब एउटा उसका लागि अनि उहाँहरूले विभिन्न हिसाबले त्यो रिस फेर्ने हिसाबले कहिलेकाहीँ विषादी प्रयोग गरेर पनि उनीहरूको वन्यजन्तुमाथि अब अकाल उहाँहरूको के अरे मृत्यु हुने गरेको पनि यहाँले भने जस्तो त्यो पनि पाएको छ। त्यसलाई पनि अब हामीले नियन्त्रण गर्ने र त्यसलाई निरुत्साहित गर्दै जानका लागि सम्बद्ध सबै कार्यालयहरूलाई त्यो किसिमको परिचालन गरिएको छ र विद्युतीय त्यो तारबारका कारणले पनि केही घटनाहरू अब विगतमा घटेको सुन्नमा आएको छ। त्यसलाई पनि हुन नदिनका लागि हामीले थप पहलहरू गरिरहेका छौँ।
जैविक मार्ग पनि मासिँदै गएको अवस्था छ, त्यस्तै सिमसार क्षेत्र पनि घट्दै गएको तथ्यले देखाएको छ। कतिपय सिमसार क्षेत्रमा त अहिले प्लटिङहरू घर निर्माण भइरहेको अवस्था पनि छ। फोहोरलाई वन र सिमसार क्षेत्रभित्र फाल्ने प्रवृत्ति पनि कायमै रहेको छ। यस्ता विषयहरूलाई मन्त्रालयले के कसरी समीक्षा गरेको अवस्था छ? खास गरी सिमसारको सवालमा भन्ने हो भने त निकै नै सिमसार क्षेत्र मासिँदै गएको अवस्था पनि छ। अब जैविक मार्गहरू विभिन्न किसिमका अवरोधहरू समेत खड़ा भइरहेका छन्। कतिपय ठाउँहरूमा सड़क बनेको अवस्था छ भने कतिपय ठाउँहरू गाउँ शहर बस्तीले त्यसरी अतिक्रमणमा परेको अवस्था पनि छ। यसलाई चाहिँ कसरी समीक्षा गर्न सकिएला?
हो, अब जस्तै अब मानौ हात्तीको जैविक मार्ग सयौं वर्ष पुरानो त्यो जे छ उनीहरू अहिले पनि त्यही मार्ग अपनाएर हिँड्ने गरेको हुँदो रहेछ। त्यसैले ती मार्गहरू अहिले हाम्रा विकास निर्माणका कारणले कतिपय अब ती भत्केका छन्, ती जैविक मार्ग नष्ट भएका छन् र अहिले अव्यवस्थित बसोबासका कारणले पनि ती जैविक मार्गहरूमा बस्ती विकास गरेर त्यो पनि नोक्सान भएको छ र अहिले अब पछिल्लो चरणमा जैविक मार्गको नोक्सानी र मासिएका कारणले विशेष गरी हात्ती प्रजातिका जन्तुहरूले आफ्नो मार्गलाई नै कायम राख्ने र त्यही बाटो हिँड्ने उनीहरूको परम्परागत एउटा उनीहरूको त्यो जैविक अनुसार अहिले धेरै समस्या आएको छ। त्यसैले हामीले जैविक मार्गलाई कायम राख्नका लागि भरशक्ति बस्तीहरूलाई अन्यत्र स्थानान्तरण गर्न सकिन्छ कि भनेर त्यो पहलहरू के ती प्रयासहरू हामीले गरिरहेका छौँ र भरसके यी विकास निर्माणका कार्यहरू जो बाटोघाटो हामी बनाउँछौँ अन्य गतिविधिहरू गर्छौँ ती कुराहरूलाई जैविक मार्ग पर्छ पर्दैन अब ती कुराहरूलाई हामीले हेरेर अब जैविक मार्गलाई सुरक्षित राख्नका लागि मन्त्रालयले र सम्बद्ध हामी विभागहरूले त्यो हामीले प्रक्रियाहरू अगाडि बढाएको अवस्था छ। र अर्को कुरा सिमसारका जुन हाम्रा ठाउँहरू छन् ती सिमसार पनि अब यी विकास निर्माणदेखि लिएर अन्य मानवजन्य हाम्रा गतिविधिले ती सिमसारहरू नष्ट हुन नदिनका लागि हामीले वन मन्त्रालयको सम्बद्ध निकायहरू र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको पनि यसमा सहभागिताका आधारमा हामीले यसलाई अब व्यवस्थित गर्दै जानुपर्छ। जैविक मार्ग र यी सिमसार क्षेत्रहरू व्यवस्थित गर्दै गयौँ भने र आगामी दिनहरूमा यो वन्यजन्तुहरूको हानि नोक्सानीबाट बच्न र उनीहरूको सहज उनीहरूलाई आवागमन गर्न र उनीहरूको सहज विचरण र उनीहरूको आफ्नो गतिविधिहरू सञ्चालन गर्न सहज हुनका लागि हामीले यो गर्नका लागि हामीले आफ्ना तर्जुमा गरेका छौँ यसको कार्यक्रमहरू।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले वन्य जन्तु र वन संरक्षणका सन्दर्भमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीसँग कुराकानी गरिरहेका छौं। हुन्छ मन्त्रीज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब विभिन्न अध्ययनले चरा, जलचर, सरीसृप र मौरी, पुतली लगायत कीट पतंगको संख्या पनि घट्दै गएको भनेर देखाएका छन्। खास गरी जलवायु परिवर्तनको असर यसमा परेको छ, यसले पारिस्थितिक प्रणालीमा नै असर गर्ने हो कि भन्ने अहिले विश्वव्यापी चिन्ता बढ़दै गएको अवस्था पनि छ। विभिन्न सम्मेलनमा त यहाँ सहभागी पनि हुनुभएको छ। यो सम्बन्धमा यहाँले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा कुरा उठाउँदै आउनु भएको छ। यस्ता किसिमका समस्या समाधान जुन समस्या अहिले जलवायु परिवर्तनले निम्त्याएको छ, यो विषयलाई कसरी हेर्न सकिन्छ र जलवायु परिवर्तनबाट निम्तिएका यस्ता समस्यालाई हामीले तत्काल कसरी नियन्त्रण गर्न सकिन्छ, मध्यकालीन दीर्घकालीन रूपमा हामी कसरी अगाडि बढ्नु पर्ला?
हजुर हजुर, यहाँले भन्नुभए जस्तै अब हामीसँग मानव जीवनलाई सहज बनाउन र प्रकृति र मानवको जुन बीचको सम्बन्धलाई एकदमै जुन सुमधुर बनाएर मानव जीवन सहज बनाउनको लागि हाम्रा प्राकृतिक र यी सबै जैव विविधतामा आधारित यी सबैको त्यतिको भूमिका छ। यहाँले भन्नुभए जस्तै मौरी, पुतली लगायतका यी हरेक यहाँ हाम्रा उसमा रहेका ती सबैको उत्तिकै भूमिका छ। जस्तै मौरी नहुने हो भने हाम्रो मानव जीवन धेरै अब समस्यामा पर्दो रहेछ. जस्तै पुतलीहरू लगायत केही अरू जे जति यहाँले भन्नुभयो त्यो हाम्रा सम्बन्ध र उनीहरूलाई सहज रूपमा आफ्ना बस्तीहरूमा हाम्रा हरेक जीवनका फेरोफेरोहरूमा उनीहरूको र उनीहरूले खेलेको भूमिका महत्वपूर्ण छ. तर अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनको जुन एउटा समस्या सिर्जना भएको छ, यो हाम्रो अब हिमाली देशहरूदेखि लिएर यो विश्वमै यो जलवायुको समस्या सिर्जना हुँदाखेरि विशेष गरी हाम्रो जस्तो देशले भोग्नु परेका उस्ता जातिका उनीहरू लोभ हुन लागेका छन्, उनीहरूलाई असर परेको छ. त्यस कारण मानव जीवनमा हामीले अनेक खाले कष्टहरू भोग्नु परिरहेको छ. त्यस कारण यसलाई अनुकूलन गर्नका लागि र हामीले यो जलवायु मैत्री वातावरण सिर्जना गरेर उनीहरूको पनि सुरक्षा गर्ने र हाम्रो एउटा हरेक रहन सहन र हाम्रा गतिविधिहरूलाई पनि सहज बनाउनका लागि हामीले मुख्य गरिकन जलवायु अनुकूलनका कार्यक्रमहरू गर्ने, त्यसपछि अरू विकास निर्माणका कार्यहरू बनाउँदा पनि जलवायु मैत्री बनाउने र हाम्रा हरेक गतिविधिहरूलाई जलवायु परिवर्तनसँग सम्बन्धित असरबाट बच्नका लागि यसलाई र अनि हाम्रा उसमा रहेका यो प्रकृतिमा आधारित जे जति जीव जन्तुहरू यी पतिङ्गहरू त्यसपछि अब यो भनौँ न जैव विविधतामा आधारित सम्पूर्ण जीवहरूको सुरक्षा गर्दै हामीले जीवनलाई सहज बनाउनका लागि जलवायु परिवर्तनलाई पहिलो प्राथमिकता राखेर अहिले हामीले हाम्रो आफ्नो राष्ट्रिय अनुकूलन योजनाहरू बनाइरहेका छौँ र अन्तर्राष्ट्रिय मञ्च अनुपमा पनि हामीले हाम्रा प्रयासहरू र हामीले उहाँहरूबाट पनि धेरै कुराहरू हामीले अब जानकारी प्राप्त गरेर त्यही ढङ्गले हामीले कार्यक्रमहरू बनाइरहेका छौँ र अब अहिले हामीले अब यहाँलाई थाहा छ केही समयपछि हामी अब केही अब जेठको अब 2-4 गतेसम्म हामी यो सगरमाथा संवाद जो यो जलवायु परिवर्तन र हिमाल र मानव को एउटा विषयलाई लिएर हामीले यो संवाद पनि गर्दैछौँ. यो पनि यही जलवायु परिवर्तनसँग सम्बन्धित छ र यी सबै हाम्रा देशमा रहेका पारिस्थितिक प्रणालीहरूको सुरक्षा र यसलाई सम्बोधन गर्नका लागि हाम्रो पहल कदमहरू अगाडि बढ़िरहेका छ.
वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग बढ़ाउन सके धेरै नै लाभ लिन सकिन्छ भन्ने मान्यताहरू पनि रहिआएका छन्. अब वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोगलाई कसरी अगाडि बढ़ाउन सकिएला, जस्तो उनीहरूको अब पछिल्लो आनी बानी पत्ता लगाउनदेखि उनीहरूको अवस्था के कस्तो छ भनेर यकिन गर्नका लागि अहिले प्रविधिको प्रयोग विश्वव्यापी रूपमा पनि हुँदै आएको छ. नेपालमा वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग यथोचित मात्रामा हुन सकेन कि भनेर यस क्षेत्रका विज्ञहरूले प्रश्न पनि गर्दै आउनु भएको छ. यो सम्बन्धमा मन्त्रालयले के कस्ता तयारीहरू गरेको छ, अब कतिपय अवस्थामा उनीहरूको आनी बानी र अवस्था पत्ता लगाइसकेपछि त्यहाँबाट स्थानान्तरण गर्नुपर्ने हो कि होइन भनेर पनि यकिन गर्न सकिन्थ्यो, तर तदनुरूपको कार्यहरू प्रभावकारी ढंगले अगाडि बढ़न सकेनन् भनेर सरकारवालाले व्यक्त गरिरहेको चासोलाई कसरी हेर्न सकिएला?
प्रविधिको प्रयोग अहिलेको विकसित अवस्थामा यो विकसित देशहरूमा धेरै प्रयोगमा आएको पाइएको छ र हाम्रो देशमा पनि यो प्रविधिलाई भित्र्याएर हामीले पनि त्यही ढङ्गले हामीले पनि हाम्रो देशमा अब वन्यजन्तुलाई प्रविधिको माध्यमबाट पनि उनीहरूलाई व्यवस्थित गर्नुपर्छ र उनीहरूको आनी बानी र उनीहरूको हरेक कुरालाई सहज बनाउनका लागि यो कुरा अगाडि बढेको छ र विज्ञहरू र अन्य अन्तर्राष्ट्रिय प्र्याक्टिसहरू पनि हामीले अब अगाडि बढाउने हाम्रो छलफल पनि भएको छ र त्यही अनुसारकै आगामी वर्षको कार्यक्रमहरूमा हामीले त्यसलाई अगाडि बढाउनका लागि हामीले थाल सुरु गरिसकेका छौँ र अब केही जस्तै यहाँले भन्नुभयो जस्तै अहिले विभिन्न खाले जस्तै यो समस्याग्रस्त बाघहरू छन् जसले समस्या सिर्जना गरेका छ, तिनीहरूको ट्र्यापिङ गर्ने, उनीहरूलाई रेडियो एउटा क्लब जडान गर्नेदेखि लिएर हात्तीहरूको पनि त्यस्तो एउटा प्रक्रिया त अगाडि बढाइसकेको छ र त्यसलाई अब थप अझै अब झन् यसलाई बढी प्रयोग गरेर गर्नका लागि हामीलाई केही उसको आवश्यकता थियो र अहिले हामीले छलफल अगाडि बढाएका छौँ र आगामी वर्ष यसलाई अलिक व्यापक गरेर बढी से बढी यो प्रयोग गर्ने हाम्रो कार्यक्रम रहेको छ.
देश संघीयतामा गएसँगै हामी तीन तहको अभ्यासमा छौं। अब वन क्षेत्रलाई पनि तीनै तहको अधिकार क्षेत्रभित्र समावेश गरिएको छ। तर समन्वय र कानून अभाव लगायतका समस्याहरू पनि रहेका छन्। वन तथा वन्यजन्तु संरक्षणका सवालमा खास गरी यस्ता समस्याहरूलाई कसरी निराकरण गर्न सकिन्छ, जस्तो अब प्रदेशको पनि आफ्नै वन क्षेत्रभित्र अधिकार रहने भन्ने कुरा रहेका छन्, तर राष्ट्रिय निकुञ्जको सवालमा संघीय सरकार ले नै त्यसलाई ग्रहण गर्ने कुराहरू पनि रहेका छन्। तथापि तीनै तहसँग यो वन्यजन्तु संरक्षण वन संरक्षणको विषय पनि जोडिएको छ। खास गरी अब विभिन्न किसिमका समस्याहरू वनभित्र पनि देखिएका छन्। अब जुन मधेस प्रदेशको हकको विषय त यहाँलाई थाहा नै छ र कानून पनि बन्न सकेको छैन। संविधानले अनुसूचीमा उल्लेख गरेका साझा अधिकारका कुराहरू पनि कानूनी हिसाबले प्रष्ट नहुँदाखेरि केही किसिमको अन्यलता पनि देखिएको छ। यी तमाम कानूनी संवैधानिक र विभिन्न किसिमका अन्यलतालाई चिरेर वन तथा वन्यजन्तुको संरक्षणलाई कसरी अगाडि बढ़ाउन सकिएला, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। मन्त्रीज्यू, मैले यो जिज्ञासा राखे।
हजुर, देश संघीयतामा गइसकेपछि सबैभन्दा बढी यो वन क्षेत्र संघीयताको बढी यो अनुकेरियले बढी उभएको पाइएको छ। वनका धेरै अधिकारहरू प्रदेशमा गएका छन् र धेरै अधिकारहरू स्थानीय तहमा पनि गएका छन्। संघमा हाम्रो मेन कुराहरू मात्रै हामीले संघमा राखेको रहेछ र यसमा विशेष गरी नियम कानूनहरूदेखि लिएर केही अलिकति ठूला केही उहरू मात्र गर्नका लागि वन मन्त्रालयको केही संरचना बाँकी रहेको छ र सबै धेरै अधिकारहरू जस्तै वनको दिगो व्यवस्थापन गर्ने काम पनि प्रदेशमा गएको छ र लगायतका धेरैभन्दा धेरै कामहरू प्रदेशले गर्ने गरिकन पहिले नै संहिताको यो व्यवस्था गर्दाखेरि नै गएको पाइएको छ र अहिले त्यत्तिकै अधिकारहरू स्थानीयमा पनि वनको संरक्षण सम्वर्धन र त्यसको सबै आवश्यक व्यवस्थापन गर्ने काम पनि स्थानीय तहको जिम्मेवारीमा गएको छ र साझा अधिकार।
हुन्छ मन्त्रीज्यू, हुन्छ, हाम्रो समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
आजको अन्तरसंवादमा हामीले वन्यजन्तु र वन संरक्षणका सन्दर्भमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।